دوبارہ ذکر کی باتیں، یا ایھا الذین آمنوا اذکروا اللہ ذکرًا کثیرًا، اے لوگو جو ایمان لائے ہو کثرت سے اللہ کو یاد کرو اور صبح و شام ذکر ذکر ذکر، سبحوا بکرۃ و اصیلا، اور اس کی تسبیح کرتے رہو، وہی ہے جو تم پر رحمت فرماتا ہے اور اس کے ملائکہ تمہارے لیے دعائیں رحمت کرتے ہیں تاکہ وہ تمہیں تاریکیوں سے روشنی میں لائے. کتنے لوگ ہیں جو واقعی اندھیروں سے روشنی میں آ رہے ہیں؟ سوچ کھلتی ہے قرآن کے ساتھ، کانسیپٹ کلیئر ہوتے ہیں، پرسیپشنس ٹھیک ہو رہے ہیں. اللہ تعالیٰ ہمارے ٹھیک کر دے، اور وہ مومنوں پر بہت مہربان ہے. اللہ مومنوں کی زندگی اجیرن نہیں کرنا چاہتا، اور نہ مومنات کی. جس روز وہ اس سے ملیں گے ان کا استقبال سلام سے ہوگا. بس اس دن کو یاد کریں جب اللہ سے ملنا ہے، اور ان کے لیے اللہ نے بڑا باعزت اجر فراہم کیا ہے. اب آگے اللہ کے نبی کی خوبیاں، اور ساتھ ہی ساتھ عقیدہ بھی درست کرنا ہے، اللہ کے معاملے میں بھی اور رسول کے معاملے میں بھی. یا ایھا النبی انا ارسلناک شاہدا و مبشرا و نذیرا، یہ ہے اصل میں اللہ کے نبی کا تعارف. کوئی آپ سے پوچھے نا کہ نبی صلی اللہ علیہ وسلم کیا تھے یا ان کی کیا حیثیت ہے، تو یہ آپ کے لیے بیسٹ آیتیں ان کو چوز کیجئے گا. اے نبی، ہم نے آپ کو بھیجا نمبر ایک گواہ بنا کر. شاہد کیا؟ وہی جو مجھے آپ کو کام دیا ہوا، شہادت حق کی گواہی. پوری دنیا میں آپ نے اسلام کی شہادتیں دیں، لوگوں کو اللہ کا دین پہنچایا. و مبشرن، اور خوشخبریاں دینے والا کن کو؟ جو ڈر کے نیک کام کرنے لگ جائیں. و نذیرا، اور ڈرانے والا کن کو؟ سن کے بھی نہ مانے، ٹس سے مس نہ ہو، ساتھ سے سوچیں کہ میں نے بھی کیا اللہ کے نبی کے نقش قدم پہ چلنا ہے. و داعین الی اللہ باذنہ، اور اللہ کے حکم سے اس کی طرف دعوت دینے والا. وہ کہتے ہیں نا، میری زندگی کا مقصد تیرے دین کی سرفرازی، میں اسی لیے مسلمان، میں اسی لیے نمازی. دعا کیجیے اللہ ہمیں داعی دین بنا دے. ہم نبی نہیں بن سکتے، ہمیں بننا بھی نہیں، ہم شاہد بن سکتے ہیں. کیسے؟ شہادت حق کی گواہیاں دیتے دیتے زندگی سے جائیں اور شہادت کی موت پائیں. ہم مبشر بھی بن سکتے ہیں، اچھے اچھے کام کرنے والے آپ جیسے لوگ ان کو خوشخبریاں دیں. ہم کسی حد تک نذیر بھی بن سکتے ہیں کہ جو لوگ اچھے کام نہیں کرتے ان کو تھوڑا سا وارن کیا جائے. لیکن سب سے بڑی بات داعین الی اللہ، اتنا خوبصورت لفظ ہے. آپ عرب ملکوں میں دیکھیے جو عورتیں دین کی تبلیغ کرتی ہیں ان کو داعیہ کہتے ہیں. یہاں یہ نام آنا چاہیے، ہمارے معاشروں میں بھی یہ عام نہیں ہے. داعیہ دعا کا لفظ ہے نا، اسی سے ہے، پکارنے والے. کدھر؟ اللہ کی طرف بلانے والی. اور اللہ ہم سب کو داعیات بنا دے، اللہ ہماری بیٹیوں کو داعیات بنا دے، اور ہمارے بیٹوں کو داعی دین بنا دے. آپ دیکھیے، جو جس کی غلامی کرتا ہے وہ اس کے نام کے ساتھ جڑ جاتا ہے. کبھی سوچے تو سے ہمارے نام کے ساتھ اللہ کا نام. آپ اکیا میں جاتے ہیں تو اکیا میں کام کرتے ہیں جو ان کے ورکرز، ان کے یہاں سٹیمپس لگی ہوتی ہیں نا، یونیفارم ہوتا ہے، حال اولیہ ہوتا ہے. ایون اگر باہر ان کو کہیں دیکھیں تو آپ کو کبھی کبھی ان کے حال اولیہ سے اندازہ ہو جائے گا. کیا پیارا بندہ جس کو دیکھ کر لوگ کہتے ہیں وہ داعی دین جا رہا ہے، وہ داعی اللہ جا رہا ہے. اور دیکھیں، داعین الی اللہ، اللہ کی طرف بلائیں، اپنی جماعت گروہ فرقہ نہیں. بہت ساری دعوت بیکار ہو جاتی ہے جو صرف اینڈ پہ رہ جاتا ہے کہ ہمارے گروہ کو جوائن کریں اور ہماری طرف آ جائیں. آپ یہ کہیں کہ ہم اللہ سے جوڑنے والے بن جائیں. بیس نہیں ہوگا یہ اللہ کے حکم سے. وہ سراجم منیرا، اور روشن چراغ بنا کر. اب یہ کس طرح اللہ نے کہا، یہ تو ڈیٹیلڈ ہے، لیکن میں جب اس لفظ کو پڑھتی نا تو میرے ذہن میں اللہ کے نبی کا چہرہ آتا ہے. اور حدیث میں کہ آپ کا چہرہ چوڑا اور چمکتا ہوا تھا، اور اس کے اندر سے روشنی پھوٹتی تھی. صحابی نے ایک رات اللہ کے نبی کو دیکھا، چودھویں کا چاند تھا، تو کہتے ہیں کہ نبی بھی بیٹھے ہیں تو اوپر آسمان پہ چاند بھی ہے. تو میں چاند کو دیکھتا ہوں، پھر میں اللہ کے نبی کو دیکھتا ہوں، پھر میں دل میں سوچتا ہوں کیا یہ چاند زیادہ چمکدار ہے یا اللہ کے نبی کا چہرہ. تو پھر میں گواہی دیتا ہوں کہ چاند سے زیادہ میرے نبی کا چہرہ پیارا تھا. سراج منیرا، انتہائی خوبصورت ہے اللہ کے نبی. اللہ چہرے پہ چمک ڈال دیتا ہے. آج بھی نیکی کا نور آئے گا. آج آپ دیکھیے، 10 چیزیں چہروں پہ لوگ لگا لیں، وہ چمک نہیں آتی جو نمازی کے چہرے پہ ہوگی، جو تہجد گزار کے چہرے پہ ہوگی. تو دعا کیجیے اللہ ہمیں اپنے دین کی چمک دے دے. وَبَشِّرِ الْمُؤْمِنِينَ بِأَنَّ لَهُم مِّنَ اللَّهِ فَضْلًا كَبِيرًا، بشارت دے دو ان لوگوں کو جو تم پر ایمان لائے، اور ان کے لیے اللہ کی طرف سے بہت بڑا فضل ہے، اور ہرگز نہ دبو کفار اور منافقوں سے. 3 سیکنڈ غور کریں، جب نبی کو کہا جا رہا ہے تو مجھے بھی کہا جا رہا ہے، دبنے کی کوئی ضرورت نہیں، ان کے پریشر میں مت آؤ، کوئی پرواہ نہ کرو ان کی اذیت رسانی کی. کتنا سکون ملتا ہے. اللہ کہتے کیوں ڈرتے ہو، میں ہوں نا پیچھے، میں مدد کروں گا، تمہیں وہ کچھ نہیں کہہ سکتے، بس تم نبی کے نقش قدم پہ چلو اور بھروسہ کر لو اللہ پر، کوئی تمہارا بال بھی کا نہیں کر سکتا، وہ کفا باللہ ہی وکیلا، اور اللہ ہی اس کے لیے کافی ہے کہ آدمی اپنے معاملات اس کے سپرد کر دے، پورے پکڑ کے دیجئے۔ دیکھیے آپ شادی میں گئے، ہاتھ میں زیورات کی پوٹلی ہے یا پرس ہے، انجوائے نہیں کر رہے، وہاں دیکھا ماں بیٹھی ہیں، جا کے اماں کی گود میں وہ پوٹلی ڈالی، آپ اس کو پکڑے میں جا رہی ہیں، اور کچھ نہیں تو بچہ اٹھا اٹھا پھر رہے تھے، اماں دیکھی اب کیا ہوا، یہ بوڑھی مائیاں بیچاری شادی پہ کیا کرتی ہیں، تین تین چار چار گھنٹے ایتھے ہی رکھ دیو، اے مینوں پڑھا دیو، تسی جاؤ پھرو، ہیں بچے بھی مائیں پکڑ لیتی ہیں، پرس بھی لیتی ہیں، اور اگر کوئی چار اب آئے ہوں تو وہ بھی لے لیتی ہیں، کتنا سکون ملتا ہے ماں کے ہاتھ میں چیز دے کر، میں گرا دوں گی یہ نہیں گرائیں گی، یہ تو دوسرے کا بھی لے آئیں گی، میرا کیا چھوڑ کے آنا ہے نا، مائیں ایسی ہوتی ہیں نا، اب آپ 70 ماؤں سے پیار کرنے والی ذات کو سوچیں، کہیں ذرا اللہ میرا سب تیرے حوالے، سب تجھے پکڑا دیا، میرے اچھے میرے برے، میرے خوشیاں میری غم، میرا ہر معاملہ تیرے ہاتھ میں، یہ سکون ہے توکل میں، سکھ کی نیند سو، جس کو کہتے ہیں نا ٹھنڈا دودھ پی کے سوئیں، آج کل پیتے ہیں ٹھنڈا دودھ، یہاں تو گرم دودھ پیتے ہوں گے، لیکن سچ بات ہے اصل مزہ ہی اللہ کے ہاتھ میں اپنی چیزیں دینے کا ہے، اللہ تعالیٰ میں نے نہیں یہ کام لینا، پلیز اللہ جی میرے ساتھ ایسا نہ کیجیے گا، اللہ تعالیٰ میرے پاس اتنا موقع نہیں، مجھے نہیں شوق، میں نہیں یہ کر سکتی، آپ کیجیے، میں اپنے کام خود نہیں کر سکتی، یقین کریں اپنے کندھوں کا سارا بوجھ اٹھا کے ادھر اللہ کے پکڑائیں اور کہیں اللہ تعالیٰ میں بے خوف ہو کے سونا چاہتی ہوں، کر دے گا، شرط یہ کہ آپ توکل وہ کریں جس توکل کا اس نے حکم دیا۔ یا ایھا الذین آمنوا اذا نکحتم المؤمنات، اے لوگوں جو ایمان لائے ہو، جب تم مومن عورتوں سے نکاح کرو پھر ان کو ہاتھ لگانے سے پہلے طلاق دے دو، تو تمہاری طرف سے ان پر کوئی عدت لازم نہیں جس کے پورے ہونے کا کوئی مطالبہ تم کر سکو، پس انہیں کچھ مال دے دو اور بھلے طریقے سے رخصت کر دو۔ اشارتاً طلاق کی باتیں آ گئیں، کیونکہ شادی بیاہ کے ساتھ یہ سارے معاملے چلتے رہتے ہیں۔ پھر فرمایا یا ایھا النبی انا احللنا لک ازواجک، اے نبی ہم نے آپ کے لیے حلال کر دی آپ کی وہ بیویاں جن کے حق مہر آپ نے ادا کیے، جیسے ہمارے حق مہر ہوتے ہیں اس طرح اللہ کے نبیوں کی بیویوں کے بھی تھے، اور وہ عورتیں جو اللہ کی عطا کردہ لونڈیوں میں سے آپ کی ملکیت میں آئیں، اور آپ کی وہ چچا زاد اور پھوپھی زاد اور ماموں زاد اور خالہ زاد بہنیں جنہوں نے آپ کے ساتھ ہجرت کی، آج کہتے ہیں کزن میرج ہی نہیں کرنی، اللہ نبی کو کہہ رہے ہیں آپ اپنی کزنز کے ساتھ بھی شادی کر سکتے ہیں، اور وہ مومن عورت جس نے اپنے آپ کو نبی کے لیے ہبہ کیا ہو، اگر نبی اسے نکاح میں لینا چاہیں، یہ رعایت خالصتاً تمہارے لیے، دوسرے مومنوں کے لیے نہیں ہے۔ دیکھیے اللہ کے نبی کے لیے کچھ چیزیں امت سے بھڑکے تھیں ان میں سے، اور جیسے آپ پہ تہجد فرض تھی امت پہ نفل ہے، تو اسی طرح کچھ لائبلٹیز ہوتی ہیں، تو اس کے ساتھ ساتھ کچھ کچھ بینیفٹس بھی ہوتے ہیں، انہی کا تذکرہ چل رہا ہے۔ فرمایا قد علمنا ما فرطنا علیہم، ہم کو معلوم ہے کہ عام مومنوں پر ان کی بیویوں اور لونڈیوں کے بارے میں ہم نے کیا حدود عائد کی ہیں، تمہیں ان حدود سے ہم نے مستثنا کیا تاکہ تمہارے اوپر کوئی تنگی نہ رہے، یعنی مردوں کو اپنی بیویوں کے حق دینے لازم ہے۔ وَقَانَ اللَّهُ غَفُورًا رَّحِيمًا، اللہ تعالیٰ غفور الرحیم ہے، تم کو اختیار دیا جاتا ہے کہ اپنی بیویوں میں سے جس کو چاہو اپنے سے الگ رکھو، اور جسے چاہو اپنے ساتھ رکھو، اور جسے چاہو الگ رکھنے کے بعد اپنے پاس واپس بلا لو، اس معاملے میں تم پر کوئی مذائقہ نہیں، یعنی کوئی پکڑ نہیں۔ ذَلِكَ أَدْنَى أَن تَقَرَّ أَعْيُنُهُنَّ، اس طرح زیادہ متوقع ہے کہ ان کی آنکھیں ٹھنڈی رہیں اور وہ رنجیدہ نہ ہوں، اور جو کچھ بھی تم ان کو دو گے ان اس پر وہ سب راضی رہیں گی۔ اللہ تعالیٰ جانتا ہے کہ جو کچھ تم لوگوں کے دلوں میں ہے، اور اللہ تعالیٰ علیم اور حلیم ہے۔ لا یحل لک النساء من بعد، یہ ہے وہ آیت جب آپ کی بیویوں نے آپ کو چوز کیا تو اللہ تعالیٰ نے تحفے کے طور پر اللہ کے نبی کو کیا کہہ دیا، اس کے بعد تمہارے لیے دوسری عورتیں حلال نہیں ہیں، اور نہ اس کی اجازت ہے کہ ان کی جگہ اور بیویاں لے آؤ، خواہ ان کا حسن آپ کو کتنا ہی پسند ہو، البتہ لونڈیوں کی آپ کو اجازت ہے۔ وکان اللہ علی کل شیئن رقیبا، اللہ تعالیٰ ہر چیز پر نگران ہے۔ آپ دیکھیے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی جو ازواج تھیں ان کے ساتھ جو معاملہ تھا اسی کا یہاں تذکرہ کر دیا گیا، تو کیا پتہ چلتا ہے کہ نبی صلی اللہ علیہ وسلم کے لیے کچھ رخصتیں تھیں تو کچھ دوسری باتیں بھی تھیں۔ آپ کے میرے لیے ان ساری باتوں کو سنتے وقت جو بات سننے کی ہے وہ اب آگے آ رہی ہے، جس پہ غور کرنا ہے، کیونکہ اللہ کے نبی کو اتنے اختیارات دیے، اس کے باوجود بھی نہ آپ نے اپنی بیویوں کے ساتھ کبھی حق تلفی کی، نہ آپ نے کبھی ان کو برا بھلا کہا، بلکہ ہمیشہ ان کے ساتھ عدل اور انصاف ہی کیا، اور شوہروں کو بھی اسی بات کا حکم دیا گیا ہے کہ آپ اپنی بیویوں کے ساتھ انصاف کریں اور کبھی بھی ان کو برا نہ کہیں۔ اب اس کے بعد حضرت زینب کا ولیمہ تھا جس کا تذکرہ ہم پیچھے پڑ چکے۔ اللہ کے نبی نے ولیمے کی دعوت کی اور اچھا ولیمہ تھا، یہ موقع تھا۔ اب آپ کے گھر چھوٹے چھوٹے تھے، حکم کیا ہے کہ کھانا کھاؤ چلے جاؤ۔ کچھ لوگ کھانے کے بعد بیٹھ گئے، باتوں میں لگ گئے، جیسے ہم لوگ بیٹھ جاتے ہیں، کہتے ہیں ویکینڈ ہی ہے نا تو صبح فجر بھی تو نہیں پڑھنی نا۔ تو یہ جو کھانے کے بعد پارٹیز اور اسپیشلی ڈنرز کے بعد لیٹ نائٹ تک بیٹھنا، یہ انتہائی غیر اسلامی ہے۔ اس کا اشارہ ہے، ذرا سنیے گا۔ یا ایھا الذین آمنوا لا تدخلوا بیوت النبی، اے لوگوں جو ایمان لائے ہو، نبی کے گھروں میں بلا اجازت نہ چلے آیا کرو، کسی کے گھر بلا اجازت نہیں آنا چاہیے۔ پیچھے کیا کہا تھا سورت نور میں، حتی تستانسو، انس حاصل کرو اور نہ کھانے کا وقت دیکھتے رہو۔ کیا یعنی کھانا پکے تو جاؤں؟ اب آپ دیکھیں، یہاں تو ہمیں نہیں پتہ چلتا نا کون کیا پکا رہا ہے۔ آپ ذرا مدینہ کا ماحول دیکھیں، دروازے بھی نہیں تھے۔ اب ایک گھر سے کڑی کی خوشبو آ رہی ہے، دوسرے سے آپ کہہ لیجئے کہ پلاؤ کی خوشبو آ رہی ہے، اچھا کدھر جاؤں؟ اچھا کھانا پک گیا ہوگا، چلو نہیں پسندیدہ۔ عین کھانے کے وقت بغیر بلائے نہیں جانا چاہیے۔ ہاں اگر وہ تمہیں کھانے پر بلائیں تو ضرور جاؤ، یہ ایک ادب ہے۔ ہر بندہ اپنے اوپر لے کے اس کو سوچ سکتا ہے، ہر وقت تو اتنا کھانا نہیں ہوگا کہ چار پانچ لوگ اس کے ساتھ آ جائیں۔ اور معیوب بات ہے، صرف کھانے کے وقت پہ جانا یہ اچھا پسندیدہ نہیں۔ ہاں جب بلائیں تو جاؤ، مگر جب کھانا کھا لو تو منتشر ہو جاؤ، اسکیٹرڈ ہو جاؤ، الگ ہو جاؤ، باتیں کرنے میں نہ لگے رہو۔ کتنا کلیئر حکم ہے۔ ہم کیا کہتے ہیں، لو بھی تو بیٹھنے کا وقت آیا، اب آپ چل بھی پڑے۔ اب دیکھیے، گھر والے تھکے ہوتے ہیں، بیوی بیچاری تھکی ہیں، پھر انہوں نے سونا ہے، سمیٹنا ہے، تہجد پڑھیں گے، فجر پڑھیں گے، تو منع کر دیا کہ زیادہ دیر نہ بیٹھو۔ تمہاری یہ حرکتیں نبی کو تکلیف دیتی ہیں، مگر وہ شرم کی وجہ سے کچھ نہیں کہتے۔ اللہ کے نبی کی مروت، اور اللہ حق بات کہنے میں نہیں شرماتا، یعنی منع کر دیا۔ اب زینب کا ولیمہ اس لحاظ سے بھی بہت بابرکت تھا کہ اس ولیمے کے موقع پر پردے کی آیتیں نازل ہوئی تھیں۔ آئیے سنتے، اب ہے حتمی، وہ کہنا چاہیے کہ آخری کیل ہے عورتوں کے لیے، کیا کرنا ہے آج، ڈیسائیڈ کر کے اٹھنا یہاں سے۔ کیونکہ لقد کان لکم فی رسول اللہ اسوۃ حسنہ، فرمائے وَإِذَا سَأَلْتُمُوهُنَّ مَتَاعًا فَاسْأَلُوهُنَّ مِن وَرَاءِ حِجَابٍ ذَٰلِكُمْ أَطْهَرُ لِقُلُوبِكُمْ وَقُلُوبِهِنَّ۔ ایک ایک لفظ پہ بات ہے، آگے بھی آئے گی آئے، آپ دیکھیں گے کہ اتنا کلیئر ہے عورت کے اور مرد کے رہنے سہنے کے طریقوں کو ڈیفائن کرنا۔ کچھ ایک لفظ بھی اگر ہم ترجمے کے علاوہ نہ بولیں نا تو ویری کلیئر مینیفیسٹ ٹروتھ۔ کیسے؟ نبی کی بیویوں سے اگر تمہیں کچھ مانگنا ہو تو پردے کے پیچھے سے مانگا کرو۔ یہ کون سا پردہ ہے؟ یہ ویل ہے، یہ لکھیے اس کے اوپر ورنہ بات نہیں سمجھیں گے۔ کرٹن، ویل کون سا؟ کرٹن۔ یہ تمہارے اور ان کے دلوں کی پاکیزگی کے لیے زیادہ مناسب طریقہ ہے، اور تمہارے لیے یہ جائز نہیں ہے کہ اللہ کے رسول کو تکلیف دو، اور یہ نہ یہ جائز ہے کہ ان کے بعد ان کی بیویوں سے نکاح کرو۔ اللہ کے نزدیک یہ بہت بڑا گناہ ہے۔ تم کوئی بات ظاہر کرو یا چھپاؤ، اللہ کو ہر بات کا علم ہے۔ تو ازواج مطہرات بالکل ایسے آمنے سامنے نہیں بیٹھا کرتی تھی جیسے اس وقت میں آپ کے سامنے اور آپ میرے سامنے بیٹھے ہیں۔ ازواج مطہرات علمی باتوں پہ، مشوروں میں، حکمت عملیاں معلوم کرنے کے لیے صحابہ سے انٹریکشن کرتی تھیں، جس کو آج کی زبان میں آپ کہ وہ میٹنگ کرتی تھیں، لیکن بیچ میں حجاب ہوتا تھا، گوشہ کہتے تھے اس کو، اس دور میں کرٹن ہو جاتا تھا۔ ہم تو بعض دفعہ بھائیوں میں چونکہ باہر پھرتے ہیں، تو اگر کسی بلڈنگ میں یا کسی مسجد میں جائیں تو وہاں مرد ہوں تو ہم بالکل آمنے سامنے بیٹھ جاتے ہیں، انتہائی ناپسندیدہ بات ہے۔ دفتروں میں بیٹھے ہیں، آفیسز میں بیٹھے ہیں، کسی جگہ عورت اگر واقعی اس کو کرنا ہی ہے ڈیل مردوں کو، تو اس کو آمنے سامنے نہیں بیٹھنا چاہیے۔ یہ عورت کی حیا کے خلاف ہے اور یہ سنت کے خلاف ہے۔ حضرت انس جو بچے تھے، 10 سال کی عمر میں اللہ کے نبی کے گھر آ گئے تھے، جب آپ مدینہ آئے تو ام سلیم جو ان کی ماں تھی وہ ان کو آ کے دے گئیں اللہ کے نبی کو کہ میرا بیٹا آپ کے لیے ہے، اس کو اپنے لیے رکھیں، آپ کی خدمت کرے گا، کام کرے گا، اور آپ اس کو سکھائیے گا بھی۔ یہ آتے جاتے تھے آپ کی بیویوں کے گھروں میں۔ کہتے ہیں کہ جب زینب کے ولیمے کا موقع آیا تو میں نے حسب عادت آپ کی کسی بیوی کے حجرے میں جانے کے لیے ارادہ کیا تو ایک دم پردہ ڈال دیا گیا۔ کہتے ہیں میں گھبرا گیا کہ شاید میرے سے کوئی غلطی ہو گئی، کیا ہوا؟ بعد میں آپ نے بتایا کہ انس سب اللہ کا حکم آ گیا، اب آپ میری بیویوں کے سامنے آمنے نہیں جا سکتے، حجاب آئے گا بیچ میں، جب جائیں گے تو بات پوچھ کے بتا کر جائیں گے۔ آج لوگ کہتے ہیں اپنے اوپر عورتیں لیتی، کہتی لو دیور، یہ تو اتنا سا تھا جب میں آئی تھی، تو تب اتنا سا تھا نا، اب تو وہ اتنا بن چکا ہے، آپ سے بھی بڑا ہے۔ बाज़ तो कहती हैं हमने इनको खिलाया पिलाया नहलाया धुलाया, अब तो नहीं खिला पिला सकती आप। तो ये दलील है, जिस मर्द ने आपको 100 दफ़ा भी देखा हुआ है ना, घर में रहते हुए भी है, अल्लाह का हुक्म आ गया, कट डाउन। उसके बाद अनस कहते हैं कि मैं अल्लाह के नबी की बीवियों के साथ इस तरह खुलेआम नहीं जाता था, और यही हुक्म दे दिया गया कि आपने इस मामले को ले चलना है। आज भी आप देखिए कि कैसे लोग इन मामलात को इतना कॉन्फ्लिक्टिंग करते हैं। आगे आयत आएगी उसी पे जाके बात करेंगे तो बेहतर है, लेकिन यहाँ इशारे मिल रहे हैं कि इस्लामी कल्चर क्या है, क्या इस्लाम सिखाता है। इस्लाम मुझे आपको वेस्टर्न स्टाइल ऑफ इस्लाम नहीं सिखाता, हकीकत में हर चीज़ में ये बात है जिसको समझने की बहुत ज़रूरत है। अगली आयतों पे जाके कोशिश करती हूँ, सूरत के एंड पे इस पे बात करेंगे क्योंकि वहीं वो आखिरी आयतें आ रही हैं, ताकि एक स्ट्रेच में हम समझ लें कि आखिर इस्लाम हमसे क्या चाहता है। फरमाइन तुब्दु शैयन औ तुख्फूहु इन्नल्लाह बिकुल्लि शैइन अलीमा। अज़वाजे नबी के लिए इसमें कोई हरज नहीं कि इनके बाप, इनके बेटे, इनके भाई, इनके भतीजे, इनके भांजे और इनके मेल जोल की औरतें और इनके मेल जोल की औरतें और इनके ममलूक घरों में आएँ। आज हमारे लिए भी कोई हरज नहीं अगर ये महरम रिश्ते खुलेआम आ जाएँ, सरेआम आ जाएँ। ए औरतों, तुम्हें अल्लाह की नाफरमानी से परहेज़ करना चाहिए, अल्लाह ताला हर चीज़ पर निगाह रखता है। सूरत अलअज़ाब का अंदाज़ आप देख रहे हैं, बीच में जंगें, बीच में नबी का मुकाम, बीच में पर्दे के अहकामात, बीच में खाने पीने की बातें। कैसा खूबसूरत दीन है हमारा, बस इशारे कर कर के छोड़ रहा है अभी के अभी। सोचो पहले अपनी अक्ल से पूछो क्या करना है क्या नहीं, फिर मैं बताऊँगा। और आपको पता है 22 पारे पढ़ चुके हैं हम लोग, अभी तक पर्दे की आयत नहीं आई। जो आया वो लिबास हिजाब की बात आई, जीनत की आई, तबरुज की आई, अभी पर्दे की आयत नहीं आई हमारे सामने। इसलिए रिलैक्स रहें, उठ के जाना चाहें तो चले जाएं, कह देंगे हमने तो पढ़ी नहीं पूरे कुरान में। सिर्फ अल्लाह फितरत को झंझोड़ता है, ज़रा सोचो तो सही क्या होना चाहिए, क्या बेटर है, क्या सही नहीं, क्या गलत है। तो आगे बीच में फिर अल्लाह के नबी की शान बयान की, इन्नल्लाह व मलाइकतहु युसल्लूना अलन नबी। अल्लाह और उसके मलाइका नबी पर दुरूद भेजते हैं, ऐ लोगों जो ईमान लाए हो तुम भी इन पर दुरूद व सलाम भेजो। शऊर से दुरूद पढ़े, अल्लाहुम्मा सल्लि अला मुहम्मदिन। आप देखिए छोटे बड़े इतने खूबसूरत दुरूद अल्लाह के नबी ने सिखाए हैं, सिर्फ इतना भी काफ़ी है जो मैंने अभी पढ़ा। कहीं भी अल्लाह के नबी का नाम आए पढ़िए अल्लाहुम्मा सल्लि अला मुहम्मदिन। फरमाए वो शख्स अल्लाह की रहमत से दूर है कि जो नबी सल्लम का नाम सुने और उस पर दुरूद ना पढ़े। और ये असल में एक खिराज तहसीन होता है कि अल्लाह के नबी सल्लम ने जो कुछ किया हम लोग उसको एडमायर करते हैं और आपके ऊपर दुरूद पढ़ना चाहिए। और इसी तरह से आप पर मैं देखिए कि इन सारी चीज़ों को पढ़ते वक्त अपने आप को देखें तो किस तरह से हमें बात समझ आती है कि अल्लाह के नबी की शान बुलंद हो रही है। फिर उसके बाद फरमाया, जो लोग अल्लाह और उसके रसूल को अज़ियत देते हैं इन पर दुनिया और आखरत में अल्लाह ने लानत फरमाई और उनके लिए रुस्वा कुन अज़ाब मुहैया कर दिया। और जो लोग मोमिन मर्दों और औरतों को बेकसूर अज़ियत देते हैं उन्होंने एक बड़े बुख्तान और सरी गुनाह का वबाल अपने सर पर ले लिया। तौहीन रिसालत, कभी नबी के कार्टून बनाना और कभी नबी की सुन्नतों को मानने वाले को कार्टून कह देना, किसी की दाढ़ी को देख के मजाक उड़ाना, इन चीज़ों से नबी को तकलीफ़ दी जाती है। ऐसा काम कभी नहीं करना चाहिए। क्या आप और मैं अपने लिए क्राइटेरिया नहीं रख सकते, कोई काम भी करें दीन के नाम पे या दुनिया के, बस खुद से पूछ लें, अगर अल्लाह के नबी मेरे सामने होते तो मैं ये काम करती? तो अल्लाह के नबी खुश होते कि उनको तकलीफ़ होती? सीधी सी बात है, आपको किसी दूसरे से कुछ पूछने की ज़रूरत नहीं पड़ेगी। कर सकते हैं ऐसा? हर काम से पहले पूछें अल्लाह के रसूल इस बात से खुश होते कि नाराज़ होते। अभी नबी सल्लम आ जाएं तो वो मुझे देखकर खुश होंगे कि नाराज़? बस ये मेयार काफ़ी है। अब चलिए असल आयत है पर्दे की, इसका नंबर नोट कर लीजिए और इस पे गौर व फिक्र करना है इंशाअल्लाह ताला। हमने या अय्युहन नबी यकुल लि अज़वाजिका व बनातिका व निसाइल मोमिनीन। ए नबी, अपनी बीवियों और बेटियों और अहले ईमान की औरतों से कह दो, ज़रा प्रोटोकॉल तो फील करें, सारे हुक्म दे दिए या अय्युहल लज़ीना आमनू कहकर, मर्दों का भी नाम नहीं लिया, बस कह दिया आमनू में सब औरतें भी आ गईं। इधर क्या कहा, नबी को बीच में रखा। बिल्कुल ऐसे ही लगता है जैसे कभी रिश्ता मांगना हो ना तो लोग डायरेक्ट नहीं मांगते, ख़ानदान के किसी बड़े को बीच में डालते हैं। क्यों? कहते हैं ये फिर अब्बा जी को ना तो नहीं करेंगे ना, अम्मा जी को ना नहीं करेंगे ना, बड़े की बात की इज्जत होती है। नोट करें हम औरतें, पर्दे की आयतों में अल्लाह अपने नबी को बीच में डाल रहा है। कि मेरी बात ना समझो, तुम ज़रा इस नबी का भी मान रखना, क्या कह दो। और फिर देखिए अजवाजी कहने की क्या ज़रूरत थी, बनातिक हमने कहना था ये तो जी अजवाज मुतहरात के लिए। आज लोग कहते हैं पर्दा तो अजवाज मुतहरात के लिए था, तो ये आयत क्या कहती है, अजवाजिक बीवियाँ ठीक है बाकी, वह बनातिक सारी उम्मत की औरतें अल्लाह की नबी की बेटियाँ, लेकिन मान लेते हैं इसमें वही फातिमा और रुकैया और वो जो आपकी बेटियाँ थी उम्मे कुलसुम थी वही थी मान लें, लेकिन आगे क्या है, वनिसाइल मोमिनीन और ईमान वालों की औरतें कौन है ये सब, मैं आप हम सब, क्या कहो इनको, युतनी नाले हिन्न मिन जलाबी बिहिन, अपनी चादरों के पल्लू ऊपर से लटका लें, क्यों जालिका दना यो रफना, ये ज़्यादा मुनासिब तरीक़ा है कि वो पहचान ली जाएं। हैं हम तो कहते हैं पर्दा इसलिए करते हैं कि पहचाने ना जाएं, अल्लाह तो कह रहा है वो पहचान ली जाएं, क्या पहचान ली जाएं कि ये मोमिनात हैं, ये पर्दे के अंदर एक मोमिना बैठी हुई है, ये लोग पहचान लें। और दूसरी हिकमत, फला यूज़ैन, और सताई ना जाएं। ये हुक्म क्यों दिया अल्लाह ने इतना मुश्किल, पिछली ज़िंदगी में क्या किया वो क्या किया, डोंट वरी वकान अल्लाहु गफूर रहीमा, और अल्लाह ताला बहुत बख्शने वाला और मेहरबान है। हाय पर्दा करें सर से पाँव तक, ये युदनी ना जिला वी भी हिन्ना, ये जिलबाब क्या होती है आप अरबी डिक्शनरी खोल कर देख लीजिए, जिलबाब कहते हैं सर की वो चादर जिसको सर पे डाला जाए। मैं पढ़ के सुनाती हूँ कुछ चीज़ें, जिलबाब अरबी ज़ुबान में बड़ी चादर को कहते हैं, आप इसको बुरका कहें, आप इसको अबाया कहें, आप इसको टोपी बुरका कहें, इसकी हिकमत समझिएगा। सर के ऊपर जैसे अब मैंने लिया हुआ ना ये दुपट्टा, ये जिलबाब नहीं है, जिलबाब क्या है, युदनीन अलैहि हिन्ना, ये देखिए ये इसको कहते हैं इदना अला, या इसके आगे जो लफ्ज़ आ रहे हैं ना उसकी हिकमत बता रही हूँ, डिक्शनरी से पढ़ के बता रही हूँ आपको। इदना के असली मानी होते हैं करीब करो और लपेट लो, मगर जब अला का सिला है जैसे यहाँ आया ना युदनीन अला, तो इसका मानी क्या है इरखा, ऊपर से लटका लेने का मफहूम, चादर लपेटनी नहीं है ऊपर से लटकानी है। दुपट्टे के लिए तो सूरत नूर में आ गया था खुमरी हिन्ना, वो तो चादर थी। जिलबाब लफ्ज़ आज अरबों में जाके पूछिए, और अगर आप किसी भी अरब स्टोर पे जाके कि मुझे जिलबाब चाहिए तो आपको वो अरबी बुरका देंगे। सर पे रखती हैं औरतें और पूरा पाँव क्या हाथ तक उसमें छुप जाते हैं, वो इतना नीचे, मेरा लेख बालिश लंबा होता है कद से, अरब औरतों को अपने पहनना देखा होगा। तो लफ्ज़ जिलबाब को आप चादर कह लें आप निकाब कह लें, लेकिन इससे ये पता चल गया कि औरत सर से पाँव तक छुपी होगी। और इस पे एक हदीस भी सुन लीजिए जो आज के दौर में भी अगर आप अमल में कर लें तो बड़ी बात है, लेकिन जो सहाबा ने इससे समझा था उन्होंने कहा कि जिलबाब क्या है, तो सहाबी जिनसे पूछा क्या, उन्होंने कुछ कहने की बजाय अपनी चादर उठाई और इसे इस तरह ओढ़ा के पूरा सर पेशानी पूरा मुंह ढांक के सिर्फ एक आंख खुली रही, यानी आप समझ ही जाएंगे, लेकिन जैसे इस तरह से रख के इसको करके तो इस तरह से किया, फरमाया एक आंख खुली रखी। और इब्ने अब्बास कहते हैं कि यही है तफसीर युदनीन अलैहिन्न मिन जलाबीबिहिन, है इसके अंदर कोई राज की बात या ना समझ आने की बात कि औरतों घर से निकलो, कर नबी फी बुयूतिकुन, निकलो तो जिलबाब पहन के निकलो, सर से ऊपर कुछ डाल कर निकलो और इसको इस तरह से रखो। और आप कहते हैं कि अरब में उस दौर में शरीफ औरतों की पहचान थी लौंडियों से हट के कि वो छुपा के निकलती थी, लौंडियाँ खुले मुँह निकलती थी, उनको हुक्म नहीं था। हज़रत उमर ने एक दफ़ा एक औरत को देखा था तो वो लौंडी थी और ऐसे फिर रही थी, तो उन्होंने कहा तू हमारी शरीफ औरतों की मुमासलत करती है, क्या वजह है, ये सब कुछ क्या बताती है कि एक औरत कीमती चीज़ है। अब आप देखिए ये इशू कभी भी इशू नहीं था, आज तक तो नहीं था, सच बताएं ये आज से कोई 50-60 पहले इशू हुआ जब लोग दूसरे मुल्कों में आकर रहने लगे। आज भी सऊदी अरब में रहें ये आयत कोई इशू नहीं है। अब इसी पे बात हो सकती है ना कि क्या पर्दा चेहरे का है? तो पहली बात अपने लिए नोट करें कि ये सवाल सिर्फ उसको समझ आएगा जिसने कम अज़ कम चादर में ख़ुद को छुपा लिया, जो अबाया लेकर स्कार्फ पहनने लग गई, अब अगला जुमला उसको समझ आएगा। ये ऐसे जैसे मास्टर का सवाल कौन हल करता है, जिसने FSC BSC कर लियो, FABA कर लियो। जिन औरतों बेचारियों ने अभी तो ये कुछ किया ही नहीं, उनको चेहरे के पर्दे से क्या लगे, स्टेप्स हैं उनको हिम्मत करने दीजिए। असल में इस पूरे सिस्टम को देखने के लिए जो मैंने आज फिर इस पर गौर किया सुबह बैठ के बहुत, तो मुझे ये समझ आया कि अल्लाह सुबहाना ताला इन आयतों में आम औरतें, बिगिनर्स, न्यू औरतें जो अभी बेचारी स्कर्ट्स और पैंट्स और ऐसी चीज़ों में पड़ी, उनको नहीं बुला रहे। ये आयत असल में उन लोगों के लिए जो कई महीनों सालों से अबाया और सकाफ में आ चुके हैं, ये उनके लिए इसमें बात है। वरना आप देखिए कि बच्चे को आप बड़ी बात कर दें उनको समझ नहीं आएगी, लेकिन थोड़ी सी बात करने की ज़रूरत है। जिसको अल्लाह ईमान दे दे वो स्काफ से पहले ही निकाब शुरू कर दे, सोने पे सुहागा, नूरुन अला नूर। जैसे आप देखते हैं कि हज़रत मूसा के जादूगरों ने बीच में कौन से प्रिकॉशंस लिए थे, पहले ही दिन खड़े होकर चले और उस पर जान भी दे दी। तो चेहरे के पर्दे को आप इस आयत से समझ सकते हैं। सबसे ज़्यादा जिस्म में खूबसूरत क्या चीज़ है? लड़की देखने जाएं क्या देखते हैं? घर आके किसी औरत की ब्यूटी की बात करें तो क्या है? चेहरा, चेहरा। पैसा किस पे लगता है? ब्यूटी पार्लर्स किसके लिए हैं? जेवर कहाँ पहनते हैं? आप अपनी पेट पे क्यों नहीं कुछ बांध लेते? चेहरा खूबसूरत है। और याद रखिए कि हिजाब और निकाब में फ़र्क कितना है। मैं कहती हूँ सिर्फ इसको बैठकर आप सब सोचें और मैं भी सोचूं, चंद इंच का फ़र्क है। देखिए ना, यहाँ तक तो मैंने भी अभी लिया हुआ है, आपके सामने हूँ। हालांकि इस वक्त मैं इस तरह चादर और नकाब ना भी लूँ, दुपट्टा ना लूँ तो कोई हर्ज नहीं है, लेकिन सहूलत की खातिर अगर टाइट कर लेते हैं कि गिरे ना, और औरतें और कुरान का एक अदब, इट्स फाइन। हालांकि अगर मैं कुरान पढ़ाऊँ और मेरे बाल आपको दौड़े दिखें, अल्लाह तो नहीं मुझे कुछ कहेगा, बंदे तो बहुत कुछ कह सकते हैं आप, यानी आप लोग तो कह सकते हैं, लेकिन गुनाह नहीं है। लेकिन आप देखिए कि अब इसमें क्या रहा, इतना सा हिस्सा ना, और अगर आप इसको थोड़ा सा छुपे, सिर्फ एक बालिश से भी कम का चेहरा है, चंद इंच। सोचिए अगर जन्नत से भी सिर्फ चंद इंच की वजह से रह गए, और जीनत छुप ही नहीं सकती जब तक चेहरा ना छुपाया जाए, और इस्लामी माहौल बन ही नहीं सकता, इस्लाम का कल्चर आ ही नहीं सकता जब तक औरत चेहरे को नहीं छुपाएगी। सेग्रीगेशन क्यों करें? औरतों का इंतज़ाम मर्दों से अलग क्यों करें? बाहया औरतें, बापर्दा औरतें। देखिए ना, जो औरतें बाहर मर्दों में फिर रही हैं, वो यहाँ भी अगर इस क्लासरूम में हम एक क्लास रखें जिसमें मर्द औरतें दोनों को आने की इजाज़त है और टीचर मेल है, तो वो औरतें इधर भी आके क्यों ना बैठ जाएं साथ? बात समझ आ रही है? वो तो पहले भी मुंह खोले हुए थे, यहाँ भी खोल लेंगी। चंद निकाब वाली औरतें किसी भी पार्टी फंक्शन में आ जाएं, मर्दों को हाथ पाँव पड़ जाते हैं, इतना रोब तारी हो जाता है उनका इस चीज़ की वजह से कि वो घबराने लगते हैं। शख्सियत में एक रोब पैदा होता है, मर्द आते हुए नॉक करते हैं, खांसते हैं, कभी कुछ करते हैं, क्योंकि उनको पता है कि यहाँ निकाब वाली औरतें हैं। तो ये हकीकत में एक बात है, बाकी रह गई कि इतना अहम इशू नहीं, इसको अहमियत ना दीजिए, आगे चलें, नो प्रॉब्लम, जा सकते हैं। हर साल मैं इन आयतों पर 8-10 पॉइंट्स लिखाती हूँ, अगर आप चाहें तो आपको बता दूँ, नहीं चाहें तो जाके पिछले साल का दौरा कुरान इन आयतों से सुन लीजिएगा कि अहमियत इसको किसने दी है। आप मुझे बताइए कि इतना 3 इंच का टुकड़ा क्यों लोगों के लिए मुश्किल है कि बड़े बड़े फोरम्स में इस पे बात हो रही है, बड़े बड़े सेंक्शंस लग गए। आपको तो 50 यूरो का फाइन रखा हुआ है बेल्जियम वालों ने औरत को निकाब में देखने पे। और एक ऐसा मुसलमान भाई है जिसने कहा मेरी हर माँ बहन जो भी निकाब करे और जहाँ वो पकड़ी गई मैं ये पैसे दूंगा, तुम करो, जरूरत तो करो। अहमियत इसको उन्होंने दी जिन्होंने निकाब की वजह से जॉब ना दी, जो निकाब की वजह से रिश्ता छोड़ आते हैं वो अहमियत देते हैं। अल्लाह ने तो इसको बहुत सिंपल रखा, कोई बड़ी चीज़ नहीं है। आज औरत इज़्ज़त मांगती है, जलील हो गई, बड़े बड़े बिल बोर्ड पर औरत चली गई। आप देखिए कि औरत की इज़्ज़त इस पर्दे में थी, आज आप देखिए कि किस किस तरह से इस सारी चीज़ों को देखते हैं। इसके लिए तो सिर्फ इंसान अपने दिल से पूछ ले, इस तफ्ते कल्बक वलो अफतूक, सबसे ज़्यादा किस चीज़ की वजह से दुनिया में उरियानी है, फहाशी है, बेहयाई है। आप लोग कहते हैं कि नहीं जी चेहरे से कुछ नहीं होता, तो आप मिसाल लीजिए कि एक आंधी आ रही है, आप घर के दरवाजे बंद कर दें, खिड़कियां खोल दें, या खिड़कियां तो बंद कर दें और मेन गेट खोल दें। ये तो मेन गेट है, ये तो खुला, सामने का आपका खुला होगा। शायरी में किसका जिक्र है, फिल्मों में किसका जिक्र है? तो लिहाजा अल्लाह ताला कहते हैं कि तुम इतना अपने आप को अंडर एस्टिमेट ना करो, ये अल्लाह का हुक्म है, मान जाओ, तुम्हें खुद फ़ायदा होगा। आज सारे मसले छोड़कर हुकूमतें इस मौजू पे बात क्यों कर रही हैं? ताकि ये कल्चर अगर आम हो गया तो हमारी तो वो बाकी सारी चीज़ें पीछे हो जाएंगी। और बाकियों को छोड़ दीजिए, सिर्फ वो लोग सोचें कि जो इसको समझ चुके हैं, दिल से समझ चुके हैं। हज़रत आयशा, फातिमा, मरियम, तीन आज इस दुनिया में आ जाएं, किस रूप में आएंगी? अल्लाह के नबी ने अपनी बीवियों और बेटियों को किस रूप में देखना चाहा? कोई ये तो नहीं कहेगा ना कि निकाब करके कुछ जहन्नुम में जाएगा, ये तो कोई नहीं कह सकता ना। आप ये तो कह सकते हैं ना कि निकाब किया तो आला दर्जे हैं, फ़ायदा होगा, ये होगा, वो होगा, लेकिन ये बता दीजिए कि लकत कान लकुम फी रसूलिल्लाह उस्वतुन हसना। आपको तो आज से 50-60 साल पहले स्काफ इशू था, हर जगह स्काफ पे बातें बातें बातें, वो कुछ बहनें खड़ी हो गई, अकड़ गई, जो मर्जी कर लो हमने स्काफ पहनने हैं। थोड़ा सा वो मशहूर हुआ, आम हुआ। जब लोगों ने निकाब शुरू किए, उन्होंने कहा अल्लाह के लिए निकाब छोड़ दो, हिजाब जितने मर्जी पहन लो, आज हिजाब कोई इशू नहीं। इस 2000 की सेंचुरी में बच्चियों का स्काफ पहनना कोई बड़ी बात नहीं है। ठीक है, कभी कभी आता है बैन कर देंगे, ये कर देंगे, कुछ नहीं होता, ये सिर्फ ड्रावे होते हैं, कोई कर नहीं सकता, किसी को जरूरत नहीं है इस बात की। लेकिन आज के दौर में निकाब इशू है, इसी पे जंगे हो रही हैं, इसी पे बातें हो रही हैं। जब आगे बढ़ने वाले आगे बढ़े, पिछलों के लिए गुंजाइश बन गई। जिन औरतों ने हिजाब किया, जिनको अजर मिलेगा इस बात का कि उन्होंने अब निकाब के लिए रास्ते बना दिए हैं। तो बहरहाल दुआ कीजिए कि अल्लाह ताला हमें ले जाए। रह गए एक सवाल कि निकाब तो रुकावट है बहुत बड़ा तरक्की में। 7 लोग मैं आपको गिनवा सकती हूँ जो निकाब करते हैं फिर भी दुनिया के सबसे बड़े बड़े काम करते हैं। नंबर 1 सर्जन, निकाब करके करते हैं ऑपरेशन के नहीं। पायलट, इतना बड़ा हेलमेट क्यों पहनते हैं। खलाबाज, जो फिज़ाओं में जाते हैं, जो पानी में जाते हैं, खाना पकाते हुए, ये जो शेफ़ हैं, ये मुंह पे निकाब क्यों करते हैं। वायरसेस से बचने के लिए डॉक्टर निकलते हैं। सड़कों पे काम करने वाले, सन बर्न से बचने वाले, ये जरासीम से बचते हैं। क्या ये जरासीम बुरे हैं कि दूसरे बुरे हैं। और यकीन कीजिए, निकाब खासुल खास इस्लाम का शुआर है। इसको अरब कल्चर से रिलेट करना ये नसमझी की बात है। अरब कल्चर से तो इस्लाम लड़ रहा है। वो तो तबरुजल जाहिलिया लूला की आदी थी। उस दौर में तो औरतें खूब अनहार बुंदे पहन कर कान भी खोल लेती थी, हिजाब भी पहनती थी और कान बाहर निकाल लेती थी। आज भी मैंने लड़कियों को ऐसे हिजाब पहने हुए देखा है कि बस गर्दन इतनी छुपाई, पीछे छुपाई, इधर से बुंदे हैं, नीचे से हार है। इतनी तरद्दुद की क्या ज़रूरत है। देखिए आप, सिंपल सी बात, अपना हक लें। मैं कहती हूँ निकाब आपका हक है। जब औरतें निकाब करेंगी फिर आपको मिक्स गैदरिंग से लोग छोड़ेंगे, जान छोड़ेंगे। ये कोई जुल्म नहीं है कि आप इतना 10,000 का जोड़ा पहन कर वहाँ जाके निकाब में बैठी हुई हैं। क्यों भाई, आपने पैसे नहीं लगाए, आपका दिल नहीं करता एंजॉय करने को। नहीं जी, आपके लिए हमने कोने में 4 लोगों का उस टेबल लगवा दिया, आप वहाँ बैठ जाइएगा। क्यों, कौन कमी कमीन है कोई, हम तुम्हारी रोटी खाने आए हैं, कोई ज़रूरत नहीं है जाने की। इज्जत तो करवाएं अपनी, हम आपके गेस्ट हैं, हम आपके बुलाने पे आए हैं, आपने हमारे लिए कहाँ जगह बनाई है। ये इशू है नहीं, ये सिर्फ इशू बनाया गया। आज भी अल्लाह के हुक्म से मुसलमान मुल्कों में रहने वालों के लिए ये इशू नहीं है, वेस्ट में रहने वाले मुसलमानों को ये इशू लगता है, जो दूसरों को नाराज़ नहीं करना चाहते, जिनके जहन गुलाम हो गए, जिन्होंने इस्लाम को पकड़ा भी और इस्लाम को छोड़ना भी चाहते हैं। और असल बात है कि ये काफ़रों के लिए एक्सेप्टेबल नहीं। वो नंगी टांगे लेके जाते हैं, कोई कुछ नहीं कहता, उसमें तो कोई खलल नहीं पड़ता। कितने लड़के बच्चे कितनी मुश्किलात से बाहर से गुजर के जाते होंगे जब ऐसी ऐसी शक्लों को और ऐसे ऐसे जिस्मों को देखते हैं। तो एक औरत निकाब में जाए तो क्या उसमें कोई प्रॉब्लम खड़ा हो गया। असल बात वही है जो अकबर इलाहाबादी ने कही ना, कि अकबर ज़मीन में गैरत कौमी से घट गया, पूछा जो आपका पर्दा क्या हुआ, कहा मर्दों की अकल पे पड़ गया। याद रखिए, ये मर्द हैं जो औरतों को बेपर्द करते हैं। तो अल्लाह ताला से दुआ करें कि हम कुछ अपना प्रेशर बनाएं, एक प्रेशर ग्रुप बनाएं। जितने वो नंगे होते जाते हैं ना, आप उतना छुपना शुरू हो जाएं। फर्ज सुन्नत को छोड़ दें, बस आप कहें कि ये मुझे यकीन है कि ये अल्लाह के नबी की बीवियाँ तो करती थी, अल्लाह के नबी की बेटियाँ तो करती थी। आज यकीन करें, अगर मिशेल ओबामा पर्दा कर ले, देखिए जंगल की आग की तरह दुनिया में पर्दा आता है। आज हिलरी क्लिंटन ने निकाब किया होता, और अगर आज लोग कह लीजिए कि एम्बेसीज हैं वो कह देना कि निकाबी औरतों को हम वीज़े जल्दी देंगे, तो देखिए लाइनें लग जाएंगी। आज बड़ी बड़ी यूनिवर्सिटी, हार्वर्ड और येल यूनिवर्सिटीज़, अगर वो पर्दों वाली बच्चियों को जल्दी दाखिले देने लग जाएं तो बात क्या होगी। पर असल बात पता क्या, कोई कुछ नहीं कहता आपको, मुझे मन अपना पुराना पापी, बरसों में नमाजी बन ना सका, और मैं पर्दा करती हूँ। मैं आपको अकेले में बैठ के 15-20 फ़ायदे इसके वो बता सकती हूँ जो मैं यहाँ पब्लिकली नहीं बताना चाहती, जो इस निकाब के फ़ायदे हैं। देखे ना, जो कर रहा है वो रोए ना, हाय मेरी ज़िंदगी, हाय मेरा सांस घुट गया, हाय मुझे डिप्रेशन हो गया, हाय मेरा बीपी हाई हो गया। आप मुझसे बैठें और मैं आपको ऐसे प्राइवेट इसके फ़ायदे बता सकती हूँ जिसका आप अंदाज़ा नहीं कर सकते। शर्त यह है कि हम इस हक़ को लें, फिर बात बनेगी। वरना पर्दा करके रिश्ते कटते हैं, ये होता है वो होता है, नहीं। आप अपने आप को अलग से रखें, आप देखेंगे इंशाल्लाह ताला आपको फ़ायदा होगा। और आप जब देखेंगे, लेकिन आखिरी बातें फिर यही कहकर आगे चलती हूँ कि निकाब का तकदीर से कोई ताल्लुक नहीं। लोग कहते हैं निकाब किया बच्ची का रिश्ता नहीं होगा। मैं ऐसी बच्चियों को जानती हूँ, सबसे छोटी बच्ची थी, 3 बहनें आती थी हमारे पास, तीसरी ने पर्दा कर लिया पहली दफ़ा के कुरान में, और जो पहली दफ़ा नहीं करता, मैंने नहीं फिर उसको बाद में करते देखा, इल्ला माशाल्लाह। आज अपने आप को लें कि मैं पहली दफ़ा पढ़ रही हूँ, अल्लाह की मर्ज़ी में, अल्लाह की मर्ज़ी की बन रही, और ये तो अल्लाह की शान है, वो तो खुद भी छुपा हुआ है। ये पर्दा तो अल्लाह का परतौ है जो अल्लाह औरतों में देखना चाहता है, जैसे मर्द में अल्लाह ने डाला कमाना, खिलाना, रिज़्क का इंतज़ाम करना। نہیں, وہ تیسری بچی جس نے نکاب کیا اس کی سب سے پہلے ہو گئی اور بڑی دو پڑی رہی, تو اس کا کوئی تعلق نہیں ہے. اگر اڈاپٹ کر لیں تو اچھا ہے, نہیں کر سکتے تو ایکسیپٹ کر لیں, ایکسیپٹ کر لیں لیکن اپوز نہ کریں, اور کچھ نہیں کر سکتے نہ تو اگنور کر دیں. اس موضوع پہ بات نہ کریں, منہ بھر بھر کے اس کے خلاف باتیں کرنا صرف اس لیے کہ میں نہیں کر رہی یہ غلط بات ہے. جج پہلے سے فیصلہ کر لے کہ میں نے اس مقدمے میں یس ہی کہنا ہے تو اس کو کیا فائدہ ہوگا؟ ہم اصل میں پہلے سے فیصلہ کر کے ہی آیتیں سنتے ہیں کہ ہم نے نہیں کرنا اور میں تو یہ کر نہیں سکتی. تو ایک آخری بات حدیث کی, اللہ کے نبی نے فرمایا ایمان تمہارے سینوں میں پرانا ہو جاتا ہے جیسے کپڑا پرانا ہو جاتا ہے. تو اللہ سے دعا کریں کہ ہمارا ایمان پرانا ہونے سے بچ جائے اور ہم ان حکموں کو سن سن کے سن نہ ہو جائیں. اللہ کے نبی سے حضرت عائشہ نے ایک موقع پہ کہا اللہ کے نبی آپ ہمیشہ تعریف کرتے ہیں تو انصاری عورتوں کی کرتے ہیں. اب ریئیکشن سن لیجئے اس آیت کا کیا ہوا تھا. مدینہ میں اترا ہے, 5 نبوی میں اترا ہے یہ پردے کا حکم. اللہ کے نبی صلی اللہ علیہ وسلم سے کہا گیا آپ ہمیشہ انصاری عورتوں کی تعریف کیوں کرتے ہیں؟ کہا میں کیوں نہ ان عورتوں کی تعریف کروں جن کو اللہ کا حکم سن کر میں نے عمل کرتے دیکھا. رات کو عشاء کی نماز میں یہ پردے کی آیتیں نازل ہوئیں اور صبح فجر میں ما منہن امرات الا قامت مرتہا. جا کے کسی سے اس کا اردو پوچھ لیں, نہیں تو میں ہی بتا دوں, کوئی ایک عورت بھی ایسی نہیں تھی جس نے راتوں رات اپنے گھر کی چادروں کو, بستروں کی چادروں اور کپڑوں کو اپنی جلباب میں بدلا اور فجر میں جب عورتیں آئیں تو وہ جلباب میں تھیں. یہ چاہیے سبمیشن. ہم کہتے اچھا جاتی ہوں منگاتی ہوں, پاکستان سے منگاؤں گی, سعودیہ سے منگاؤں گی, دبئی کے حجاب بڑے اچھے ہوتے ہیں, یہ الگ بات ہے. اب باقی باتیں موتی ستارے اصل میں سٹیپس میں جو کر رہا کرے, لیکن اصل میں یار اللہ نے مجھے آپ کو بتا دیا. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ وہ ہمیں عمل والا بنا دیں. دعا کریں اپنے لیے ہم سب کو اچھی سی, اور اپنا محاسبہ بھی کریں گے کہ اللہ تعالیٰ تو نے ہمارے لیے کیا کچھ رکھا ہوا ہے. ورنہ یاد رکھے کہ یہ بہت اللہ کو غصہ دلانے والی بات ہے کہ ہم اسلام کے خلاف ایسی باتیں کریں جو کہ کبھی کسی نے سنی نہیں. آپ آج سے 50 سال پیچھے چلے جائیں, انڈیا پاکستان جب اکٹھا تھا برصغیر پاک و ہند میں, جا کے دیکھ لیجئے کیا معیار تھا, شرفا کی کیا پہچان تھی, رانڈی کس کو کہتے تھے, طوائفوں کی کیا پہچان تھی. آج تو ہر چیز ہی خلط ملط کرنے کی کوشش کی جا رہی ہے. اس لیے اب اگلی آیتوں میں منافقوں کی باتیں ہیں. آیت 60, لئن لم ینتقی المنافقون والذین فی قلوبہم مرض, اگر منافقین اور وہ لوگ جن کے دلوں میں خرابی ہے اور وہ جو مدینہ میں ہیجان انگیز افواہیں پھیلاتے ہیں اپنی حرکتوں سے باز نہ آئے تو ہم ان کے خلاف کارروائی کرنے کے لیے تمہیں اٹھا کھڑا کریں گے. ایسے لگ رہا ہے آج کے وہ سارے لوگ جو اس موضوع پہ باتیں کرتے ہیں, اس کے خلاف لاز پاس کرتے ہیں, ان کی بات اللہ تعالیٰ ادھر کر رہے ہیں. کب پھر وہ اس شہر میں مشکل ہی سے تمہارے ساتھ رہ جائیں گے. یعنی جو اللہ کے حکموں پہ بات کرتا ہے اللہ اس کے زمین سے دن گن لیتا ہے. ملعونین, ان پر تو ہر طرف سے لعنت کی بوچھاڑ ہوگی جہاں کہیں پائے جائیں گے اور پکڑے جائیں گے اور بری طرح مارے جائیں گے. یہ اللہ کی سنت ہے جیسے لوگوں کے معاملے میں پہلے سے چلی آ رہی ہے, اور تم اللہ کی سنت میں کوئی تبدیلی نہ پاؤ گے. لوگ آپ سے قیامت کے بارے میں پوچھتے ہیں, کہو اس کا علم تو اللہ ہی کو ہے, تمہیں کیا خبر شاید کہ وہ قریبی آ لگی ہو. بہرحال یہ یقینی امر ہے کہ اللہ نے کافروں پر لعنت کی اور ان کے لیے بھڑکتی ہوئی آگ مہیا کی جس میں وہ ہمیشہ رہیں گے, کوئی حامی و مددگار نہ پائیں گے. اب دیکھیے گا ذرا خاص طور پہ پچھلے مضمون سے ریلیٹ کر کے, یوم تقلب وجوہہم فی النار, جس روز ان کے چہرے آگ پر الٹ پلٹ کیے جائیں گے. جیسے کباب کی ایک سائڈ گرم ہو جائے تو پھر دوسری ڈالتے ہیں نا, ایسے اللہ ان کے ان چہروں کو پلٹے گا. اس وقت وہ کہیں گے کاش ہم نے اللہ اور رسول کی اطاعت کی ہوتی, اور کہیں گے رب ہمارے ہم نے اپنے سرداروں اور اپنے بڑوں کی اطاعت کی اور انہوں نے ہمیں راہ راست سے بے راہ کر دیا. ہمارے تو خاندان میں کوئی کرتا ہی نہیں یہ کام, ہمارے تو بڑے ہی ایسے ہیں, آپ کو کیا پتہ ہمارا لائف سٹائل کہ ہم کن لوگوں میں اٹھتے بیٹھتے ہیں. اے رب ان کو دوہرا عذاب دے اور ان پر سخت لعنت کر. وہ انسان اپنا مردہ دوسرے پہ ڈالنا چاہے گا. دیکھیے جہنم کی بات ہے, یہ کوئی کھیل نہیں ہے, کوئی مذاق نہیں ہے. ایک حدیث صرف آپ کو سنا دیتی ہوں, آپ دیکھ لیں گے کہ جہنم میں کیا کچھ ہوگا. یزید بن شجرہ کہتے ہیں جہنم میں کنویں ہیں اور ہر کنویں میں سمندر کے ساحل کی طرح ساحل ہے, یعنی ہر کنویں کے ساتھ کھلی جگہ بھی ہے جس میں کیڑے مکوڑے اور سانپ بھی ہیں, جیسے کہ بختی اونٹ کے, یعنی اونٹ کے اوپر ایک ہمپ ہوتی ہے ایکسٹرا سی. اس میں سیاہ خچروں کی طرح, سیاہ گھوڑوں کی طرح بچھو بھی ہیں. پس جب جہنم والے آگ کو ہلکا کرنے کا سوال کریں گے کہ یا اللہ آگ کو کم کر دے تو کہا جائے گا ساحل کی طرف چلے جاؤ، تو انہیں یہ کیڑے مکوڑے ان کے ہونٹوں پہلوؤں اور ہر جگہ سے پکڑ لیں گے اور ان جگہوں پر جن پر اللہ چاہے گا ان کی سب کھال اتار دیں گے، نوچیں گے ان کو، بس وہ جہنمی واپس آئیں گے، تیزی سے بڑی آگ کی طرف لپکیں گے، وہاں اتنے تنگ ہوں گے کہ واپس آنے لگیں گے، یہاں ان پر خارش مسلط ہو جائے گی، اللہ نہ کرے کسی بھیڑ نے کاٹا ہو تو امیجن کیجئے کیسی خارش ہوتی ہے، فرمایا وہ اتنا کھجائے گا کہ اس کی ہڈی نظر آنے لگے گی۔ اس سے کہا جائے گا فلاں کیا تمہیں اس سے تکلیف ہو رہی ہے، تو وہ کہے گا ہاں، پھر اس سے کہا جائے گا یہ اس وجہ سے ہے کہ تم مومنوں کو تکلیف پہنچاتا تھا۔ یہ ترغیب و ترہیب کی روایت 3677 ہے۔ تو اللہ تعالیٰ مجھے آپ کو دوسروں پہ باتیں کرنے سے بچائے اور جہنم کا ایندھن بننے سے بچائے۔ اے لوگوں جو ایمان لائے ہو، ان لوگوں کی طرح مت بن جاؤ جنہوں نے موسیٰ کو اذیتیں دی تھیں، پھر اللہ نے ان کی بنائی ہوئی باتوں سے اس کی بے گناہی ثابت کی، اور وہ ہے اللہ کے ہاں بہت باعزت۔ اے ایمان لانے والے، اللہ سے ڈرو اور ٹھیک بات کیا کرو، اللہ تمہارے اعمال درست کر دے گا اور تمہارے قصوروں سے درگزر فرمائے گا۔ جو شخص اللہ اور اس کے رسول کی اطاعت کرے، اس نے بڑی کامیابی حاصل کی۔ آئیے دعا کرتے ہیں اپنے لیے کہ اللہ مجھے متی بنا دے، مجھے فرما بردار بنا دے۔ اے اللہ، تو میرے لیے ہر عمل کو آسان کر دے، اور اللہ آسان کرتا ہے، کوئی کام نہیں بندہ کر سکتا اللہ کی مدد کے بغیر۔ اب آخری آیتوں میں ذمہ داری کا احساس، یہ جو ول پاور مجھے آپ کو ملی اس کا اشارہ ہے۔ ان نارد نلمانت السماواتی ولرد، ہم نے اس امانت کو آسمانوں اور زمین اور پہاڑوں کے سامنے پیش کیا تو اسے اٹھانے کے لیے تیار نہ ہوئے اور اس سے ڈر گئے، مگر انسان نے اس کو اٹھا لیا، بے شک وہ ظالم اور جاہل ہے۔ اس امانت کے بوجھ کو اٹھانے کا لازمی نتیجہ یہ ہے کہ اللہ منافق مردوں اور عورتوں اور مشرق مردوں اور عورتوں کو سزا دے اور مومن مردوں اور عورتوں کی توبہ قبول کرے۔ اللہ تعالیٰ درگزر فرمانے والا اور رحیم ہے۔ اے اللہ، ہمارے ساتھ بھی درگزر کا معاملہ فرما۔ اللہ تعالیٰ زبردستی بھی تمہارے ساتھ کر سکتا تھا نا، ان آخری آیتوں کا یہی تھیم ہے کہ زبردستی پہ آنا چاہتے ہو، دیکھیے اللہ نہ کرے چہرے پہ کوئی چیز نکل آئے کہ عورتوں سے بھی بندہ چہرہ چھپانے لگ دے، پھر کیا کریں گے؟ صرف اللہ کی تھوڑی سی بات ماننی اتنی مشکل لگتی ہے، ایسے لگتا ہے جیسے کوئی جوئے شیر لانا ہے، کوئی پہاڑ لانا ہے، جسم بھی تو انسان چھپاتا ہی ہے نا، تو کیا انسان اللہ کے لیے اپنے آپ کو دوسری طرف نہیں کر سکتا؟ اور خاص طور پر وہ کپڑے جن کو پہن کر انسان کا جسم نہ چھپے، اتنے ٹائٹ پجامے جن کو پہن کر ٹانگوں کا ایک ایک حصہ دکھے، اور وہ ہیل کے جوتے، آپ دیکھیے نکلتا کیا ذہن میں تصور، اونچی ہیل، بال کھلے ہوئے، کندھے اچکاتی عورت، ٹائٹس پہنی ہوئی، کیا یہ فاطمہ کی بہن ہے؟ یہ خدیجہ کی بیٹی ہے؟ اتنا تو بندہ کم از کم لحاظ کر سکتا ہے نا کہ ایک عورت باہر جا کر، وہ تو شاپنگ کر رہی ہے اور کتنے اس کو دیکھ کر چوز کر رہے ہیں، کتنے مردوں کے لیے وہ خرابی کا ذریعہ بنتی ہے اور اپنے آپ کو گناہ گار کرتی ہے۔ تو اللہ سے دعا کرتا ہے کہ ہمیں متیات بنا لے اور ہم اللہ تعالیٰ کی بات کو ماننے والیاں بن جائیں۔